अब इतनी तमहीदें थी, इतनी वो औरत प्यार से अपने बच्चे को अल्लाह को पेश करती है, तो क्या हुआ? आयत 37, फतकबलहा रब्बुहा बिकबूलिन हसनिन, तो कबूल फरमा लिया इसको यानी मरियम को इसके रब ने बड़ी ही उम्दगी के साथ। क्या पता चला कि कबूल वो चीजें होती हैं जो प्यार से दी जाए। जब हम अल्लाह के रास्ते में इस तरह चीजें पेश करें कि जिसमें हमारे जज्बे, हमारी मोहब्बतें हों, तो पूरा यकीन रखिए कि अल्लाह उसको कबूल करता है, अल्लाह जाया नहीं करता, क्योंकि वो समीउन अलीम है। वम बतहा नबातन हसना, और इसको परवान चढ़ाया बहुत आला तरीके पर। इसको हाईलाइट कर ले, आज बच्चों की तरबियत में हमें जितने मसाइल है ना, उसका जवाब है इस टुकड़े में। आप अपने बच्चों को अल्लाह की हिफाजत में करें, बच्चे की ख्वाहिश इसलिए करें कि अल्लाह के दीन का सिपाही, इस मिशन का राही। आप देखिए, अम बतहा नबातन हसना, अल्लाह आपके बच्चों को डायरिया से बचा लेगा, उनको परेशानियों से बचा लेगा, और ऐसी खूबसूरत ग्रोथ की। रिवायतों में बहुत कुछ आता है जिस पे हमें कोई यकीन नहीं है, लेकिन आता है कि बीवी मरियम जो थी वो आम बच्चों से ज्यादा पढ़ने लग गई। देखिए, माँ नहीं है, बाप नहीं है, और इनकी सारी कहानी हम आगे सूरत मरियम में फिर पढ़ेंगे इंशाअल्लाह ताला। लेकिन यहाँ इतना समझ आता है कि बिन बाप की बच्ची माँ के अच्छे जज्बों की वजह से बेहतरीन परवान चढ़ रही है। हम क्या कहते हैं, हाय शोहर घर में नहीं होंगे तो बच्चे का क्या होगा, हाय रात को बच्चा बीमार हो गया तो क्या होगा, नहीं इसको अकेले ना छोड़ो, बहू को अकेले ना छोड़ो, बच्चे को ना छोड़ो, डाल दीजिए अल्लाह पे। जैसा गुमान करेंगे अल्लाह आपके साथ वैसे ही मामला करेगा। अल्लाह के काम है, वो पालता है। आज अपने बच्चों को भी एक नासूर बना लिया, छींक बाद में आती है, डॉक्टर पे हम पहले ले जाते हैं, सारी प्रिकॉशंस भी ली होती हैं, सारे वायरसेस के सारे इंजेक्शन भी लिए होते हैं, और फिर जरा सा उनको बीमारी हो डॉक्टर मत लेके जाए। उन बेचारों के अंदर का इम्यून सिस्टम ही खत्म हो जाता है बचपन में ही, इतनी दवाइयां खा खा के। अब वेस्ट में तो अल्हम्दुलिल्लाह से, नॉर्वे में तो डॉक्टर के पास अब ले भी जाए तो वही होता है जो ना ले जाने से होता है। क्या? कि वो दवाई नहीं देते, क्योंकि उनको डर लगता है कि अगर जरा गड़बड़ दे दी तो हम पे सू हो जाएगी। लेकिन दवाई ना देना ज्यादा बेहतर है दवा देने से। इंसान के बच्चे हैं, करने दें उनको, इतना ना समझे। देखिए, ईमान ज्यादा कीमती है, उसकी हिफाजत करें। माल और दौलत की हिफाजत हम करते, बच्चों की करते, गर्मी सर्दी से बचाते, लेकिन दूसरी चीजों से पीछे करते हैं। वकफ्फलहा ज़करिया, और इसको ज़करिया की कफालत में दे दिया। ये ज़करिया कौन है? पहली दफा इनका जिक्र आया हजरत मरियम अलैहिस्सलाम के खालू थे। जब बाप फौत हो चुके थे, और उस दौर का रुझान भी था कि अमूमन बच्चे दूसरों के हाथों से पलते थे, तो बीबी मरियम के बाप चूंकि नेक भी थे, गुड रेपुटेशन थी, सबकी ख्वाहिश थी कि इस बच्ची को हम पालें। कौन किसको पाले, आगे आएगी बात के कुरानदाजी हुई वो आगे आएगी। यहां बस समझे कि जो नतीजा था वो हजरत जकरिया अलैहिस्सलाम के हाथ में आया, खालू थे। क्यों? इसलिए कि हदीस में आता है कि माँ के बाद खाला, खाला का रिश्ता, और इसी तरह बाप के बाद चचा। तो इनकी माँ हजरत मरियम की माँ की बहन थी, और ये नबी भी थे और नेक थे, तो लिहाजा इनको सपोर्ट कर दी गई। इनको उस दौर में काहिने आजम कहते थे, यानी जैसे आज हमारे मौलवी साहब का नाम आता है ना, या मस्जिद के टेक केयर को मुमन हम क्या कहते हैं, जैसे इमाम साहब का नाम या कुछ भी ऐसे कहे ना मौज़िन, तो उस दौर में इनको चीफ प्रीस्ट कहते थे, यानी काहिन कहते थे। अब कहानत आज की दूसरी है, यानी सबसे बड़ा काहिन था। बहरहाल हजरत मरियम इनकी किफालत में आ गई। इन्होंने हजरत मरियम के लिए एक छोटा सा हुजरा बना दिया हैकल के साथ। उस दौर में औरतों को मस्जिदों से रोका गया। बीबी मरियम वो खातून है जिसकी वजह से ये रस्म पड़ी कि औरतें भी मस्जिदों में जा सकती हैं। दुख की बात है कि आज फिर यही दौर आ गया कि मुसलमान औरत पे बाजार तो खुले हुए हैं, मॉल्स तो खुले हैं, पार्लर्स भी खुले हैं, लेकिन मस्जिदें बंद हैं, इल्ला माशाल्लाह। बड़े दीनदार लोग, बड़े दीन का दर्द रखने वाले लोग औरतों को मस्जिद में नहीं जाने देते। तो यहाँ इशारा है कि बीबी मरियम के लिए क्या हुआ, कुल्लमा दखला अलैहा, और जब कभी भी जकरिया इनके पास जाते, कहाँ, जकरियल मेहराब, जकरिया जब भी इनके पास मेहराब में जाते, वजद इंदहा रिस्कन, तो इनके पास रिस्क पाते, यानी जब जाते तो इनके पास कुछ रिस्क पड़ा होता। वो कैसा रिस्क था, क्या था, इस पे बाद में बात करेंगे। लेकिन हुआ क्या उस रिस्क को देख के, कौला कहने लगे, ये कौन कह रहा है, लिख ले, जकरिया अलैहिस्सलाम, या मरियमो, ए मरियम, अन्ना लकी हाजा, ये चीजें तुम्हें कहाँ से मिलती हैं, बाहर तो आमों का मौसम नहीं, तुम्हारे पास आम कहाँ से आ गए, ये बिन मौसम के फल कहाँ से मिलते हैं। कालत हुवा मिन इंदिल्लाह, वो कहती थी कि ये सब अल्लाह की तरफ से है, क्योंकि इन्ना अल्लाह यरज़ुकु मन यशाउ बिगैरि हिसाब, अल्लाह ताला जिसको चाहता है बेहिसाब अता करता है। अब आप यहाँ थोड़ी सी बात करके ही आगे जाएं तो बेहतर है कि ये फल कौन से थे। सिंपल सी बात है, फल दे तो फल दे, कहते हैं कि बिन मौसम के होते थे। और हजरत जकरिया को इस पे थोड़ी सी हैरत हुई कि ये कौन है और कहाँ से है। लेकिन रिस्क से मुराद बास लोगों ने इल्मी सहीफे भी लिए, दोनों बातें ठीक है, वो जिस्मानी रिस्क है तो इल्म रूहानी रिस्क है। मेहराब किसको कहते हैं, हा रो बाईस का रूट है, हर्ब कहते हैं जंग को, आयते मुहारबा पढ़ेंगे सूरत मायदा में, डकैती की सजा की बारे में आती है। तो मेहराब मेफ़ाल का वजन है वो जगह जहां इंसान शैतान यानी अपने नफ्स से जंग करता है, इबादत गाह के मानों में, नोट कीजिएगा इसको। जब इंसान जवानी में अपने आप को इबादत के लिए लगा दे तो उसको अपनी तन्हाई की भी हिफाजत करनी चाहिए। दूसरों के बीच में हम बहुत नेक होते हैं, जैसे इस वक्त हम सब लग रहे हैं नेक, खास ख्याल हो लिया हम सबका। हमारा असल क्या है, जब हम अपने कमरे में तन्हा होते हैं। बीबी मरियम कमारी लड़कियों के लिए एक रोल मॉडल है, सूरह तहरीम में भी इनका तज़किरा आएगा कि एक शादीशुदा औरत के तकाबुल में इनको पेश किया गया वहां। लेकिन यहाँ हमारे लिए एक छोटी सी बात है कि बीबी मरियम ने अपने आप को अल्लाह के लिए खालिस किया तो उनको अल्लाह ने वो भी दिया जो आम लोगों को नहीं मिलता। और ये इस बात की दलील है कि जहाँ दीन की खिदमत इखलास के साथ और नेक जज्बों से की जाए, अल्लाह वहाँ उस रिस्क का खुद जिम्मा ले लेता है, ये अल्लाह के पास से आता है। अब आप सोचिए कि बीबी मरियम की आजजी, ये कहाँ से आया, तो कोई और होती ना कहती हा हा हा, इबादत करती है ना, देखा मेरा कमाल, मेरी करामते देखो, ऐसी कोई बड़ी बात नहीं की, का हुआ मैंने इंदिल्ला, ये अल्लाह का देन है, ये है आजजी। एक मौके पे हजरत फातिमा ने भी यही जुमला बोला था, जब बाप भी भूखे थे खुद भी भूखी थी, थोड़ी देर बाद कहीं से खाना आया तो बाप को भेज दिया कि आप खा लें, तो पूछा फातिमा ये कहाँ से आया, तो यही बात कही जो बीबी मरियम ने कही थी, हुआ मैंने इंदिल्ला, ये अल्लाह की तरफ से। आपको इस वक्त अगर इल्म मिल रहा है ना, या माल मिल रहा है, या आपको खाना पानी मिलता है, ये कहा करें ये अल्लाह ने दिया है। कोई आपको देता है ना लाके, अल्लाह उसके दिल में डालता है तो आपको मिलता है, वरना कभी भी आपके पास एक चीज ना पहुंचे। तो हमेशा आप अल्लाह के कामों में लग जाए, बाकी काम अल्लाह खुद करेगा, आप उसके काम करें वो आपके काम करेगा। लेकिन शर्त एक है, दिल में तमा नहीं रखना, तमा रख के करें, आज से चलो आज हम दीन का काम करते हैं, हमारा खाना पीना खत्म, कोई और ही भेज दे, वो कैसे होएंगे, कोई नहीं भेजेगा आपको, आपको उस वक्त कोई भेजेगा जब आप तलब नहीं रखेंगे। तो दीन के काम जहां आप देखिए कि वो इबादत कर रही थी ना, पढ़ती पढ़ाती क्या थी, यानी इबादत में मशगूल थी, तो अल्लाह ने उनके रिस्क का जिम्मा लिया। असल में ये एक इस्तियारा था, किस बात का, जिस बात को हजरत जकरिया समझ गए, वो क्या था, ये अगली आयत को देखते हैं, आयत 38, हुनालिका दा ज़करिया रब्बहु, उसी जगह जकरिया ने पुकारा अपने रब को, कब, जब वो बिन मौसम के फल देख चुके, फौरन उनको सूझा कि जो रब बीवी मरियम को बिन मौसम के फल दे सकता है, क्या वो मुझे बिन मौसम की औलाद नहीं दे सकता। قال ربي هب لي من لدنك ذرية طيبة, उन्होंने कहा है मेरे रब तो मुझे भी अपनी जनाब से कोई पाकीजा औलाद अता फरमा दे, नेक औलाद दे, इन्नक समीउ दुआ, यकीनन तू दुआओं को सुनने वाला है। बहुत सारी बातें इस एक जुमले में, पहली बात देखिए होनालिका, फौरन, स्पॉन्टेनियसली, इमीडिएटली, फौरन से पहले। क्यों? कि जहां कोई नेकी होती है ना, वहां दुआएं कबूल होती हैं। आप जब अभी ब्रेक होगी ना, उठने से पहले दुआ मांग लिया करें। क्लास खत्म होती है ना, फालतू बातें करने के बजाय दुआएं मांगनी शुरू कर दिया करें, क्योंकि हदीस में आता है कि जिसको कुरान पढ़ने ने दुआ से रोक दिया, अल्लाह उसको बिन मांगे भी देता है। तो रुजू इल्लाह के लिए दुआ। दूसरी बात देखिए, किसको पुकारा जकरिया ने? रब्बहू। हम होते तो क्या करते, बीबी मरियम का पल्लू पकड़ लेते, तू बड़ी पहुंची हुई है, तू बड़ी अल्लाह वाली है, तू मेरे लिए दुआ कर। नहीं 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 दुआ कर, फिर खाना भी देते उनको, खाना खाओ मेरे लिए दुआ करो। कभी कोई खाना कोई पेश करे और बाद में कहना दुआ में याद रखिएगा, तो मैं कहती हूँ बस ये दुआ के लिए खाना आया है, दुआएं कराओ। मौलवी भी ऐसे ही है, खाना खा खा के दुआएं मांगते हैं। नहीं, अल्लाह से मांगा। जो रब मरियम का है वो जकरिया का भी तो है, खुद डायरेक्ट अल्लाह से जुड़े। कल हमारी एक हिंदू सिस्टर से बात हो रही थी अल्हम्दुलिल्लाह, उसको भी हमने यही बात समझाई, कोशिश की अल्लाह करे समझ आ जाए कि देखो रब तुम्हारा भी है मेरा भी है, तुम क्यों किसी कृष्णा और किसी फलां के आगे जाती हो, उनको बीच में से निकाल के अल्लाह तक ले जाओ। और ये बात समझ आती है लोगों को अल्हम्दुलिल्लाह, क्योंकि ये फितरत के करीब है। दूसरी बात आप देखिए कि इल्हाम, हजरत जकरिया नबी थे, वो मौका जिस वक्त हम और कुरेद में पढ़ चुके होते हैं ना, अच्छा मरियम क्या वजीफा पढ़ती हो कि ये आम आए हैं, मैं भी पढ़ती हूँ, हम अमूमन उन लोगों में खो जाते हैं, वो अल्लाह में खो गए। जिस वक्त दुआएं कबूल होती हैं तो उसको दुआ मांगा करें। हम लोगों की बड़ाइयां, आप कितनी अच्छी हैं, आप कितनी, आप ला हौला वला कुव्वत इल्ला बिल्ला, सबको बीच में निकाल दें। अल्लाह कितना प्यारा है जो एक को देता है तो मुझे भी दे सकता है, और औलाद की नेमत मांगी। और इनकी दुआ हम इंशाल्लाह सूरत मरियम के शुरू में पढ़ेंगे, इतनी प्यारी दुआ है कि अल्लाह तुझसे मांग के बस मेरा दिल हल्का हो गया। बिल्कुल शुरू की आयतों में अल्लाह ताला ने हजरत जकरिया अलैहिस्सलाम की ये दुआ हमारे सामने रख दी कि तुम अल्लाह से मांगो, फिर देखो कि अल्लाह ताला तुम्हें कैसे देता है। आज भी आप देखिए, औलाद की तलब और उसकी ख्वाहिश एक फितरी ख्वाहिश है अल्लाह ताला ने इंसान के अंदर रखी। ये अलग बात है कि आज जब हम फितरत से हटे और हमारा लाइफ स्टाइल हट गया, पहले शादी नहीं करते और फिर बच्चे पैदा नहीं करते। सुनो मैं आपने ये बात, भाई 4 साल हो गए, 5 साल खैर है, अभी वो चाहते नहीं, क्यों? अभी जरा वो कैरियर बना ले। बिल्ला हौला वला कुव्वत इल्ला बिल्ला, आप किस धोखे में पड़े हुए? मैंने पिछले सालों में एक वाक्य सुनाया था, दोबारा नहीं सुनाना चाहती, कि किस तरह एक औरत जो शुरू के सालों में मियाँ बीवी सिर्फ इसलिए बच्चा नहीं पैदा कर रहे कि अभी पढ़ लें, अब घर बन लें, कर करा के 10 साल के बाद जब ख्वाहिश की, फिर अल्लाह ने अपनी मर्जी से देना था, और जब बच्चा हुआ 1 साल 1.5 साल में शौहर की डेथ हो गई। मेरे सामने वो सिस्टर का चेहरा आ जाता है कि अगर ये बच्चा शुरू में हुआ था तो मियाँ की डेथ पे ये 15 साल का होता, जब 2 साल का, 1 साल का। तो अल्लाह के निजाम को अपने हाथ में आप क्यों लेते हैं? अल्लाह जब देता है तभी देगा, मेरे आपके कहने से नहीं होगा। दुआ के अल्फाज सूरत मरियम में किस तरह से है, जिक्र रहमती रब्बी का अब्दहु जकरिया इस नादा रब्बहु निदान खफिया قال ربي اني وهن الاسم مني واشتعل الراس شيبا شيبا ولم اكن بدعائك ربي شقيا واني خفت الموالي من ورائي وكانت امراتي عاقرا عاقرا فهب لي من لدنك وليا يرثني ويرث من آل يعقوب واجعله ربي رديا। मैं कहती हूँ कि इसको अगर सोने के पानी में लिख सके ना, तो इस दुआ को आप लिख सकते हैं। जिनको भी औलाद मांगनी है अल्लाह से इन लफ्जों में मांगे। तर्जमा क्या है? जिक्र है तेरे रब की रहमत का अपने बंदे जकरिया पर, जब उसने अपने रब को पुकारा, चुपके चुपके पुकारना, ऐसे ऐसे सबको बोल रहे थे। मरियम भी तो पास बैठी थी ना, क्योंकि बाज दुआ ऐसी होती है बंदा किसी के सामने नहीं मांग सकता। लोग कहेंगे देखो बुढ़ा खोसट औलाद मांग रहा, ये देखो बूढ़ी औरत शादी का पूछ रही है। नहीं, अल्लाह से पुकारो। और क्या कहा? कहा है मेरे रब बेशक मेरी हड्डियां कमजोर हो गई हैं, आजजी। ये वही बात है, या का नाबुद व या का नस्तईन। पहले आप टूटे तो सही अल्लाह के आगे कि अल्लाह मैं बड़ा कमजोर हूँ, और देखो मेरा सर बुढ़ापे की वजह से सफेद हो रहा है, शोले मार रहा है, क्योंकि पहले दौर में लोग सफेद बालों को छुपाने के लिए सुर्ख मेहंदी लगा लेते थे, तो दूर से ऐसे लगता है सर पे आग लगी हुई है, यानी मेरा सर सुफेद है, लेकिन वाला मकुम भी दुआई का रब्बी शकिया, ए रब मैं तुझसे मांग के कभी महरूम नहीं रहा, ये है उम्मीद। वदुल्लाह व अंतुम मोकिनून बिल इजाबा, अल्लाह से पुकारो इस सूरत में कि तुम उसकी कबूलियत का यकीन रखो। हम कहते होना तो कोई नहीं मांग लेते, ये हाउ इज इट पॉसिबल। लो डॉक्टर ने तो जवाब दे दिया, और मीनोपॉज हो गया, और 40 साल के बाद तो बच्चे होते नहीं, होंगे भी तो हैंडीकैप होंगे, कितनी मुसीबतें मरी जान को लगी हुई है। अच्छा सोच लेते हैं, कहा मैं अपने रिश्तेदारों से डरता हूँ अपने बाद, यानी मैं तो आज इनकी सलाह कर रहा हूँ, मेरे बाद कौन करेगा, इसलिए चाहता हूँ कि कोई बच्चा हो जाए और मेरी बीवी आके रहे। जड़कटी है यानी भांच है, बस अपने पास से मुझे वली दे दे जो मेरा भी वारिस हो और आले याकूब का भी हो। और सबसे बड़ी प्यारी दुआ, इसको आप हाईलाइट कर लीजिए, अपने बच्चों के लिए मांगा करें, अभी आ गए हैं तब भी, और अगर नहीं आए आने वाले बच्चों के लिए, वज अल हो रबी रदिया, ए अल्लाह तू मेरे बच्चे से राजी भी हो जा, यानी ऐसा बच्चा मुझे दे जिससे तू राजी हो। हम अमूमन क्या कहते हैं, हमारे बच्चे हमें राजी करें। देखिए अगर आप एक सबक अपने बच्चों को सिखा दें कि वो अल्लाह को राजी करें, तो फिर आपसे भी राजी हो जाएंगे। और हकीकत है, क्या सबक मिला हमें जकरिया अलैहिस्सलाम की इन दुआओं से? पहली बात, हमेशा अल्लाह से मांगिए। दूसरी बात, यकीन और भरोसे से मांगिए कि अल्लाह दुआओं को सुनने वाला है। तीसरी बात, असबाब से बढ़कर अल्लाह पर तवक्कुल किया जाए और कभी मायूस ना हो, और अल्लाह के दीन के लिए मांगिए, क्योंकि औलाद पे एक खास रोक होता है बंदे का, दूसरों पे नहीं चलता वो। खैर, और जरूरियतन तैयबा मांगा, बाज लोग औलाद तो मांगते हैं लेकिन नेक औलाद मांगिए कि जो औलाद हमारे लिए पकीज़ा औलाद भी हो, और अल्लाह ने सुन ली।
إذ قالت امرأة عمران رب إني نذرت لك ما في بطني محررا فتقبل مني إنك أنت السميع العليم فلما وضعتها قالت رب إني وضعتها أنثى والله أعلم بما وضعت وليس الذكر كالأنثى وإني سميتها مريم وإني أعيذها بك وذريتها من الشيطان الرجيم فتقبلها ربها بقبول حسن وأنبتها نباتا حسنا وكفلها زكريا كلما دخل عليها زكريا المحراب وجد عندها رزقا قال يا مريم أنى لك هذا قالت هو من عند الله إن الله يرزق من يشاء بغير حساب هنالك دعا زكريا ربه قال رب هب لي من لدنك ذرية طيبة إنك سميع الدعاء
अब आप देखिए कि फौरन दुआ मांगी, सब कुछ फौरन से फौरन हो रहा है। आयत 39, فَنَادَتْهُ الْمَلَائِكَةُ, तो फरिश्तों ने इनको निदा दी, وَهُوَ قَائِمٌ يُصَلِّي فِي الْمِحْرَابِ, जबकि वो अपने हुजरे में खड़े हुए नमाज पढ़ रहे थे। यहां भी देखिए कि दुआ जब मांगी तो साथ नफिल भी पढ़े। क्या कहा फरिश्तों ने, ये फरिश्ते का कौल है, أَنَّ اللَّهَ يُبَشِّرُكَ بِيَحْيَى, कि अल्लाह ताला आपको बशारत देता है यहया की, बेटा नहीं का यहया नाम भी रख दिया अल्लाह ने। हजरत यहया की ये खूबी थी कि इनका नाम अल्लाह की तरफ से था, और यहया हय्युन से जिंदा, जिंदगी वाला, क्योंकि बुढ़ापे की औलाद के साथ ही कम भी तो लग जाता है ना, क्या पता नहीं इसकी उम्र कितनी है। तो कहा यहया फिक्र ना करो, लंबी उम्र होगी, मुसद्दिकम बिकलिमत मिन अल्लाह, जो तस्दीक करेगा अल्लाह की तरफ से कलेमे की। ये कौन सा कलेमा है, लिखिए कलीमत इल्ला के नीचे लिख लीजिए हजरत ईसा अलैहिस्सलाम, और ये बात आपको आगे जाके समझ आएगी, अभी इसकी जरूरत नहीं है। यानी हजरत ईसा की तस्दीक करेंगे, क्योंकि हजरत ईसा बिन बाप पैदा होने वाले थे और लोगों ने उनको झुटलाना था, तो ये उनसे उम्र में तकरीबन 3 माह का फर्क आता है, कहते हैं कि ये दोनों आपस में थोड़ा सा फर्क था, तो लिहाजा अल्लाह ताला ने इधर ये बात बता दी कि हजरत जकरिया अलैहिस्सलाम जो है वो हजरत ईसा अलैहिस्सलाम की تصدیق کریں گے یعنی ان کو مان لیں گے. اور کیا خوبی ہوگی؟ اور آیت نمبر 44 میں یہ لفظ حضرت عیسیٰ کے لیے آئے گا بھی کلیمت منہو کے لیے. تو اگلی خوبی نمبر 2 لگا لیجیے بس, سیدن سردار ہوں گے. اب ذرا حضرت زکریہ کا دل سامنے لا کے ذرا سوچیں, مانگا کیا بیٹا اور کیا کیا مل رہا ہے. سردار یعنی بیٹا آپ کا کامیاب ہوگا, اللہ اس کو دنیا میں بڑا بنائے گا. اور کیا ہوں گے؟ وہ حسورا اور حسور ہوں گے. حسور کیا ہے؟ حسیرہ سے. کس کو کہتے ہیں حسیرہ؟ حسار کس کو کہتے ہیں؟ وہ کئی لوگ حسار باندھتے ہیں نا, ایسے حسار. حسور حسیرہ سے سیلف کنٹرولڈ, نفس پہ قابو پانے والا, یعنی کرپٹ بیٹا نہیں ہوگا. اس کی نظریں گندی, اس کے ہاتھ گندے, ہر وقت لڑکیوں کو نہیں تاڑے گا اور ان سے میسجنگ نہیں کرے گا, بلکہ بہت سیلف کنٹرولڈ ہوگا. وَنَبِيًّا مِّنَ الصَّالِحِينَ اور نبی ہوگا صالحین میں سے. دیکھیے یہاں بیٹے کے ساتھ ساتھ نبوت کی بھی خوشخبریاں مل گئیں. اب حضرت زکریا کو کیا کرنا چاہیے تھا؟ تھینک یو اللہ, دعا مانگی قبول ہو گئی, اتنی خوبیاں مل گئیں. لیکن ذرا سوچیے گا بشریت کا تقاضا, قال ربی انا یکون لی غلاما. زکریا نے کہا پروردگار میرے ہاں بیٹا کیسے ہوگا, ہاؤ از اٹ پاسبل. تو کوئی پوچھے پھر مانگا کیوں تھا؟ یہ ہے انسان کی کمزوری, پہلے مانگتا اور جب چیز ملتی ہے کہتے یہ کیسے ہو گیا. کبھی آپ نے لوگوں کو سنا ہے بجلی گئی ہو, کہتے ہیں ہاں اللہ کرے بجلی آ جائے, فوراً آ جاتی ہے, تو کہتے ہیں ہاں اور کچھ مانگ لیتی. یہ بھی نہ شکری, بے شکر کرو, کچھ اور مانگ لو, ہو سکتا ہے قبولیت کا وقت ابھی بھی ہو. ہاں تو یہ انسانیت کے تقاضے سے کہہ لو یہ کیسے ہو سکتا ہے. وقت بلغنی الکبر, جبکہ میں تو انتہائی بوڑھا ہو چکا, وامراتی عاقر اور میری بیوی بانجھ ہے, یعنی کوئی فزیکلی فٹ نہیں ہے. مرد بوڑھا ہے, عورت پہلے ہی بانجھ ہے اور ظاہر ہے عمر بھی بڑھ گئی. یہ اسباب ہے. یعنی اب زکریا نے اسباب پہ غور کیا. قال كذلك الله يفعل ما يشاء, اللہ تعالیٰ نے فرمایا اسی طرح جو چاہتا ہے وہ کرتا ہے. یعنی اللہ تعالیٰ کو اسباب کی ضرورت نہیں ہوتی, اللہ کی ذات بندے کے قریب ہے, اس لیے جو ہوا سو ہوا, یقین نہیں آ رہا. جیسے دیکھیں آج کے دور میں تو کوئی پریگننسی ٹیسٹ ہو جاتا ہے, پتہ چل جاتا ہے کہ ہو گیا بچہ کہ نہیں. تو ان کو کنفرمیشن چاہیے تھی کہ یہ کیسے ہوگا. تو آیت 41, قال رب اجعل لی آیا, انہوں نے کہا پروردگار میرے اطمینان کے لیے کوئی نشانی مقرر کریں, یعنی مجھے یقین آ جائے کہ واقعہ ویسا ہوگا جو بات میں سن رہا ہوں یا آپ کی طرف سے, کہیں میرے نفس کا کوئی غلبہ نہیں یا شیطان تو نہیں یہ باتیں بھوک رہا. تو قال آیتک الا تکلم الناس ثلاثة ایام, اللہ تعالیٰ نے فرمایا تمہارے لیے نشانی یہ ہے کہ اب تم 3 دن تک لوگوں سے گفتگو نہیں کر سکو گے, الا رمزا, مگر اشارے کنائے میں, یعنی بولو گے نہیں اللہ کا ذکر کرو گے. اور یہ بھی ہو سکتا ہے کہ بولنے کی قوت ہی ختم ہو جائے. کرو کیا ان دنوں میں؟ وَذْكُرْ رَبَّكَ كَثِيرًا, اور اپنے دل میں اپنے رب کو کثرت سے یاد کرو. کیوں؟ اس لیے کہ اللہ کی نعمتوں کا احساس بندے کی زبان بند کر دیتا ہے. بعض دفعہ زندگی میں اتنی بڑی نعمت ملتی ہے کہ بندہ بول ہی نہیں سکتا, یقین ہی نہیں آتا, گو مگو کی کیفیت. آپ سوچیں کوئی ایسی سسٹر یا ایسے برادر جن کی یہ عمر ہو چکی اولاد ہی نہیں ہے, اور اللہ ایک دم پریگننسی کر دے شو, تو پھر وہ کیا کریں گے؟ آج تو بہت کچھ طریقے ہیں نا ہمارے خوش ہونے کے, ابھی خوشی ہاتھ میں بھی نہیں آئی ہوتی, تو کہیں بیبی شاور اور کہیں گود بھرائی, لوگوں کو بلاتے, ایک پارٹی رکھتے, وہ باتیں جو پہلے کل لوگ چھپاتے تھے. آج ٹیسٹ کلیئر آئے تو صحیح, گھر کے بچے بچے کو پتہ چل جاتا ہے کہ بس اب ایک مہمان آنے والا ہے. اب 20-25 سال پیچھے جا کے دیکھیں, یہ بات بری سمجھی جاتی تھی کہ کسی کے پریگننٹ ہونے کا پتہ چل جائے. گھر والوں سے چھپاتے تھے, مردوں سے چھپاتے تھے, میاں بیوی آپس میں کہتے ہیں اس موضوع پہ بات ہی نہیں کرتے تھے. اب تو شادی سے پہلے تک بچوں کے نام تک سوچ لیتے ہیں. آپ کو پتہ بیٹا ہوگا تو یہ رکھنا, بیٹی ہوگی تو یہ, اور ہم انڈرسٹینڈنگ کر رہے ہیں. شادی ہوگی تو انڈرسٹینڈنگ کا فائدہ ہوگا, وہ پہلے معاملے ختم ہو جاتے ہیں. حیا, اللہ کے نبی نے فرمایا فائز لم تستحی فاصنع ما شئت, جب تیرے اندر حیا نہ رہے تو تو جو چاہے وہ کر. خاموش رہنا چاہیے, شکر کریں. کبھی آپ کو کیسی نعمت ملے تو اس کو چھپائیں. روایت میں آتا ہے کہ جب کسی نعمت کا بہت ہی اظہار کر دے نا تو وہ پھر نعمت نہیں ملتی. آپ دیکھیے کہ بعض دفعہ جو کلچر چل پڑا ہے وہ کیا ہے, بچے سے پہلے اس کا کمرہ سے تیار, اس کی ٹوپیاں تیار, اس کی سجا دیا, بیبی شاور کر کے ساری دوستوں سے بھی گفٹس لوگ لے لیتے ہیں. یہاں کا مجھے نہیں پتا لیکن امریکہ میں ہوتا ہے, میں نے خود بڑے درس دیے ہوئے بیبی شاورس کے موقع پہ, ہال سجاتے ہیں, پہلے ہی پتا یہ بلو ہے کیونکہ الٹرا ساؤنڈ سے پتا چل گیا بیٹا, پھر گفٹس آتے ہیں. آپ کبھی بیبی شاور کی ہسٹری پڑھیں, میں نے اس پہ بھی ایک تب لیکچر دیا تھا بڑے پرانے لیکچرز میں, کہ وہ بےچارے کیوں دیتے تھے, غریب ہوتے تھے کہ چلو بچے آنے سے پہلے کچھ ان کی مدد کر دو, اب ہم نے اس کو بھی ایک رسم بنایا اور بچہ ہاتھ میں نہیں آتا, بچہ مر گیا پیٹ میں, اب وہ ساری چیزیں رونا دیں گی نا. جب چیز آئے گی ہاتھ میں تھوڑی بہت تیاری کر لیں, جب چیز آئے گی لے آئیے گا. بازار سج گیا آج صرف اس بات پہ کہ آ رہا ہے ایک مہمان, تو جس کو آپ ایسے بت بنا کے پوجیں گے وہ آپ کے سر پہ نہیں چڑھے گا کیا, جس کو آپ ٹیڑھی چمچ کے بغیر کھانا ہی نہیں کھلا سکتے. آج ہم نے اپنے بچوں کو خود ہی سر پہ چڑھا لیا اور ان کو کوئی کیئر بھی نہیں ہوتی ان بیچاروں کی. بہرحال اللہ تعالیٰ نے یہ ساری باتیں ہمارے سامنے رکھ دی اور پتہ چل گیا ہمیں کہ نعمتوں کے معاملے میں انسان کا رویہ شکر, ذکر اور تسبیح والا ہونا چاہیے. کثرت سے تسبیح کریں, اللہ کا شکر ادا کریں. اور اب آپ دیکھیے کہ بیچ میں سب چیزیں کٹ ڈاؤن, ایسے نہیں ہے کہ ہمیں کہا اچھا اس کے بعد یہ ہوا وہ ہوا بس یہ بات ہو گئی کہ ختم. زکریا علیہ السلام کو اللہ نے یہ خوشخبری دی.
فنادته الملائكة وهو قائم يصلي في المحراب أن الله يبشرك بيحيى مصدقا بكلمة من الله وسيدا وحصورا مصدقا بكلمة من الله وسيدا وحصورا ونبيا من الصالحين قال رب أنى يكون لي غلام وقد بلغني الكبر وامرأتي عاقر قال كذلك الله يفعل ما يشاء قال رب اجعل لي آية قال آيتك ألا تكلم الناس 3 أيام إلا رمزا واذكر ربك كثيرا وسبح بالعشي والإبكار.
اب اگلی آیتوں میں دو آیتیں ہمارے پاس اور, جس میں 3 آیتیں بی بی مریم کی جوانی کا تذکرہ. صرف خلاصہ کر دوں گی کیونکہ اس کے اوپر بات جو ہے وہ آگے آئے گی. وَإِذْ قَالَتِ الْمَلَائِكَةُ يَا مَرْيَمُ إِنَّ اللَّهَ اصْطَفَاكِ وَطَهَّرَكِ وَاصْطَفَاكِ عَلَى نِسَاءِ الْعَالَمِينَ. اور یاد کرو وہ وقت جب فرشتے نے بی بی مریم سے کہا کہ اے مریم بے شک اللہ نے تم کو چن لیا اور تمہیں خوب پاک کر دیا اور تمہیں تمام جہان کی عورتوں پر ترجیح دی, یعنی تم چنی گئی, تمہارا سلیکشن ہو گیا. یہ بات کب ہوئی؟ جب بی بی مریم جوان ہو گئیں, بالغ ہو گئیں, بچپن سے عبادت کی عادت ڈلی, محراب میں عبادت کرتی تھی. ایک دن فرشتہ آ گیا پاس. سورت مریم میں ہم ڈیٹیلز پڑھیں گے اس کی. فرشتے نے آ کر خوشخبری دے دی کہ مریم اللہ نے تجھے چن لیا ساری دنیا کی عورتوں پہ. کیا پتہ چلا کہ پاک بیٹیاں کون سی ہوتی ہیں جو اپنے آپ کو عبادت میں لگا دیتی ہیں. پھر فرشتے آتے ہیں. کبھی آپ اس ٹھنڈک کو پا کے تو دیکھیں کہ جب ایک بچی اپنی عزت عصمت کی حفاظت کرتی ہے, اپنی آنکھوں کی, کانوں کی, اور آج کے دور میں تو میں کہتی ہوں ہاتھوں کی. پہلے تو ہم کہتے تھے جی آنکھوں سے دیکھنا, چل کے جانا, اب سارا دن تو ہاتھ استعمال ہوتے ہیں. جب کوئی طہارت کے درجے پہ پہنچ جاتا ہے تو فرشتوں کی خوشخبری ہے اور چن لیا تمہیں. پیچھے کس کا ذکر تھا؟ سارے مردوں کا. یہاں کس کا ذکر آ گیا؟ عورت کا آ گیا. تو اللہ عورتوں کو بھی چنتا ہے. چنی گئی ہے تو کیا کرو, وکٹری سٹینڈ پہ کھڑی ہو جاؤ؟ نہیں. یا مریم اقنتی لربک, اے مریم مسلسل اپنے رب کی فرما برداری کرتی رہو عاجزی کے ساتھ. وسجدی ورکعی مع الراکعین, اور سجدہ کرتی رہو اور رکوع کرتی رہو رکوع کرنے والوں کے ساتھ. یہ دیکھیں بات جماعت نماز کی طرف اشارہ ہے. ایک عورت کے لیے فیمیل کے سیگے ہیں, اور اس دور میں رواج نہیں تھا جماعت کی نماز کا. پیچھے بات کی تھی آپ کو دوسرے پارے میں, وہاں بنی اسرائیل کو کہا گیا تھا کہ ورک کا عمر آ کے, وہاں اشارہ کیا تھا کہ تمہاری یہودیت میں جماعت کی نماز نہیں تھی، تو اشارہ تھا کہ مسلمانوں میں شامل ہو کے جماعت کی نماز پڑھو. یہاں عورت کی جماعت کی نماز کا اشارہ کہ تم بھی نماز پڑھو، سجدے کرو. کیا پتہ چلا کہ جب اللہ چنے تو انسان کی عبادات بڑھ جانی چاہیے. عام لوگوں کو بھی ضرورت ہوتی ہے، لیکن جن کے ہاتھوں میں قرآن آ جائیں پھر ان کو تو عبادت میں بہت ہی مزہ آنا چاہیے، اور اللہ تعالیٰ ہم سب کو اس میں مزہ دے. کہانی سنا کے آخری آیت، اللہ کے نبی کو پکارا جا رہا ہے، ذالک من انباء الغیب نوحیہ الیک، یہ غیب کی خبروں میں سے ہے جو اے نبی صلی اللہ علیہ وسلم ہم آپ کی طرح وحی کرتے ہیں. یہاں سے کیا پتہ چلتا ہے کہ یہ واقعات جو اللہ کے نبی کو سنائے جا رہے تھے یہ وحی کا حصہ تھے، آپ کے نفس کی باتیں نہیں تھیں. وما کنت لدیہم اذ یلقون اقلامہم، اور آپ تو ان کے پاس بھی موجود نہیں تھے جبکہ وہ اپنے قلم پھینک رہے تھے. کیوں؟ تاکہ ایہم یکفل مریم، کہ یہ طے کیا جائے کہ ان میں سے کون مریم کا کفیل ہوگا. وما کنت لدیہم اذ یختصمون، اور نہ اس وقت ان کے پاس موجود تھے جب وہ آپس میں جھگڑ رہے تھے. یہ کس جھگڑے کی بات ہے؟ بی بی مریم بچپن میں کس کی کفالت میں جائیں گی؟ سبھی لوگ چاہتے تھے کہ ہم لیں. دیکھیے، ماں باپ کی نیکیاں اولاد کے کام آتی ہیں. سورۃ الکہف میں بھی ہم پڑھیں گے کہ یتیم بچوں کا اللہ کیسے نگہبان ہوتا ہے، شرط کیا ہے کہ ماں باپ کی زندگی خوبصورت ہو. ادھر بھی یہی دیکھ رہا ہے، ہر ایک چاہ رہے ہمیں ملے، ہمارے پاس ہو. تو قرآن اندازی کی وہ قلم جن سے تورات لکھتے تھے، اللہ کی طرف سے ایک اشارہ مل گیا کہ ایک دریا اس میں پھینکو، کوئی بھی جگہ پانی کی، سب کے قلم کدھر جائیں گے؟ پانی کے رخ پہ. زکریہ کا قلم پانی سے اپوزٹ رخ پہ کھڑا ہو گیا. تو یہ ایک اشارہ تھا کہ بی بی مریم کی کفالت زکریہ کریں گے. اس سے کیا پتہ چلا؟ کہ جب کوئی برابر کا معاملہ ہو، یاد رکھیے گا برابر، اور فیصلہ نہ ہو پا رہے ہو تو قرآن اندازی کی جا سکتی ہے. مثلا ایک سوٹ ہے یا دو سوٹ ہیں، دو بہنوں کو لینے ہیں، سمجھ نہیں آ رہا کون سا لے لے، تو قرآ کر لیجئے، جس کے نام پہ جو آیا کر سکتے ہیں، اس میں کوئی حرج نہیں. آگے خضر یونس کے ضمن میں بھی فسا کے لفظ سے آئے گا کہ قرآن اندازی کی تھی جب کشتی میں وہ تھے. پھر اسی طرح بعض دفعہ نبی صلی اللہ علیہ وسلم بھی ایسے معاملات جس میں کوئی فیصلہ عام طور پہ نہ ہو تو قرآن اندازی کرتے تھے. لیکن اب قرآن اندازی کو اب لوٹوں میں نہ بدل دیں، اور اس میں پیسے روپے کو نہ رکھیں. سمپل سی بات ہے، اچھا بھائی کون پہلے کرے گا؟ چلو بھائی آپ یہ کام کریں گے، آپ کیا میں کر لو، دیکھتے ہیں کیا ہوتا ہے. کر سکتے ہیں، اس کی گنجائش موجود ہے، لیکن اس پہ کوئی پیسہ نہیں ہونا چاہیے اور اس میں کوئی مالی معاملات نہیں ہوں گے. دوسری بات یہاں سے پتہ چلتی کہ نبی صلی اللہ علیہ وسلم غیب نہیں جانتے تھے. وما کنت لدیہم، یہ پہلا موقع ہے جہاں یہ موضوع آ رہا ہے. پورے قرآن میں شاید 3 سے 7-8 دفعہ ہے کہ اللہ کے نبی کو اللہ نے کہا وما کنت، آپ تب موجود نہیں تھے. آج نبی صلی اللہ علیہ وسلم کے نام پہ لوگ کہتے ہیں آپ حاضر ناظر ہیں. کیسے؟ دنیا میں آپ کے آنے سے پہلے کے واقعات بھی آپ کو پتہ ہیں اور آج کے بھی پتہ ہیں، تو یہ غلط فہمی کا نتیجہ ہے. اللہ کہتے ہیں آپ کو نہیں پتہ تھا، ہاں جو ہم دیتے ہیں وہ پتہ چلتا ہے. تو یہ تھا آج کا سبق، بہت زیادہ ہم سب کو اپنے حالات پہ نظر رکھنے والا. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمیں ایسی ہی محبت دے جیسی بی بی مریم کی ماں کو اللہ تعالیٰ سے تھی، اور اللہ تعالیٰ ہمیں اپنے لیے چن لے جیسے اس نے باقیوں کو چنا. سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک واتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام.